आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
मलडेको बेला सहारा खोज्दै हिँडेको बेला, महारेको बेला मलडेको बेला सहारा खोज्दै हिँडेको बेला, अनायासै बाटो बिराएको बेला, दलदले पापमा डुबेको बेला, सहारा दिने मुक्तिको बाटो देखाउने, मलाई उठाउने सहारा दिने मुक्तिको बाटो देखाउने, मेरो प्रभु येशु, मेरो प्रभु येशु, महारेको बेला मलरेको बेला सहारा खोज्दै हिँडेको बेला, महारेको बेला मलरेको बेला सहारा खोज्दै हिँडेको बेला, अनायासै बाटो बिराएको बेला, दलदले पापमा डुबेको बेला, मलाई उठाउने सहारा दिने मुक्तिको बाटो देखाउने, मलाई उठाउने सहारा दिने मुक्तिको बाटो देखाउने, मेरो प्रभु येशु, मेरो प्रभु येशु। महारेको बेला मलरेको बेला सहारा खोज्दै हिँडेको बेला, महारेको बेला मलरेको बेला सहारा खोज्दै हिँडेको बेला, अनायासै बाटो बिराएको बेला, दलदले पापमा डुबेको बेला, मलाई उठाउने सहारा दिने मुक्तिको बाटो देखाउने, मलाई उठाउने सहारा दिने मुक्तिको बाटो देखाउने मेरो प्रभु येशु मेरो प्रभु येशु मेरो प्रभु येशु मेरो प्रभु येशु
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाईँ सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, आज हामी बाइबल अध्ययन प्रेरित 19 अध्यायबाट देख्न गइरहेका छौ। यहाँ हामी मुख्य विषय देख्छौ पौलको तेस्रो सुसमाचारीय यात्रामा एफिससमा आफ्नो सेविकाई गर्छन्। वास्तवमा पौलको तेस्रो सुसमाचारीय यात्रा अघिल्लो अध्याय 18 अध्यायको 23 पदबाटै आरम्भ भएथ्यो, जब तिनले अन्तिओक छोडेथे। यस 19 अध्यायमा उसले आफ्नो पहिलो र दोस्रो सुसमाचार यात्राहरूमा आफू आएको भागहरू इलाकाहरूतिर फर्कन्छन्। त्यसपछि तिनी एफिससमा आउँछन्, जहाँ तिनी दुई वर्षसम्म टिरानसको विद्यालयमा प्रत्येक दिन बहस गर्छन्। पावलले आश्चर्य कर्महरू गर्छन्, जसले गर्दा तिनको विरूद्ध डेमेत्रियस नभएका चाँदीको शिल्पकारी र तिनका साथीहरूले विरोध खड़ा गरे। मित्र, हामी अगाडि देख्छौ कि त्यहाँ ठूलो हलचल भएको थियो र ठूलो हलचल मचेको थियो। आउनु सबभन्दा पहिले देख्नेछौ एफिससमा पाउलको सेविकाई। 19 अध्याय 1 र 2 पदमा भनिएको छ, अपोलोस कोरिन्थमा हुँदा पाउल भित्री इलाकाहरू भएर एफिससमा आए। त्यहाँ तिनले कुनै कुनै चेलाहरूलाई भेटाए। तिनले उनीहरूलाई भने, जब तिमीहरूले विश्वास गर्यौ के तिमीहरूले पवित्र आत्मा पायौ? उनीहरूले तिनलाई भने, पवित्र आत्मा छ भन्ने त हामीले सुनेका पनि छैनौ। मित्र, तपाईहरूलाई यादै होला कि पाउल आफ्नो दोस्रो सुसमाचार यात्रापछि आफ्नो स्थानमा फर्किँदा एफिससमा निस्केका थिए र उसले त्यहाँका मानिसहरूलाई भनेका थिए कि उनी निश्चय नै तिनीहरूका फेरि फर्किआउनेछन् यदि परमेश्वरको इच्छा भए। पाउल पहिले त्यहाँ रहेनन् र त्यहाँ कुनै सेविकाई गरेनन् पनि। अहिले पाउल एफिससमा फर्किन्छन्, तर उनी भन्दा अघि त्यहाँ महान प्रचारक वक्ता अपोलोस त्यहाँ सेविकाई गर्थे। अनि तपाईँलाई यादै होला कि अपोलोसलाई येशुको मृत्यु र पुनरुत्थानको बारेमा त्यति जानकारी नै थिएन, जबसम्म अक्विला र प्रिस्क्विलाले उसलाई यसको बारेमा राम्ररी बताएन। अपोलोसले प्रचार गरिरहेको विषय नै तिनले जति जानेको युहन्नाको बप्तिस्मा थियो, जसको परिणाम स्वरूप मानिसहरूले खाली बप्तिस्मा दिने युहन्नाको बप्तिस्माको बारेमा उनको शिक्षाको सुनेका थिए, अरू त के पवित्र आत्माको बारेमा पनि सुनेका थिएन। पाउले त्यसको पत्ता लगाए। पाउले उनीहरूलाई भने, विश्वास गरेर के तिमीहरूले पवित्र आत्मा पायौ? अर्को शब्दमा, जब तिमीहरूले विश्वास गर्यो के तिमीहरूले पवित्र आत्मा पायौ? तिनीहरूको उत्तर थियो, तिनीहरूले अरू त त्यहाँ के त्यहाँ पवित्र आत्मा हुनुहुन्छ भनी सुनेका पनि थिएनन्। तिनीहरूलाई खालि युहन्नाको बप्तिस्माको बारेमा मात्र शिक्षा दिइएको थियो। तिनीहरूलाई प्रभुको येशुको बारेमा त्यति धेरै सिकाएको थिएन र पेन्टिकोस्टको बारेमा केही पनि जान्दैनथे। तीन पदमा भनिएको छ, अनि तिनले उनीहरूलाई भने, तब तिमीहरूले कस्तो बप्तिस्मा ल्याऊ? उनीहरूले भने, युहन्नाको बप्तिस्मा। देख्नुभयो, यी मानिसहरू बप्तिस्मा पाएका व्यक्तिहरू थिए, तर तिनीहरू उद्धार पाएका थिएन। तिनीहरूले पवित्र आत्मा पाएका थिएनन् किनभने तिनीहरू उद्धार पाएका थिएनन्। मित्र, तपाईँले येशु ख्रिष्टलाई विश्वास गरेको क्षणमै तपाईँ पवित्र आत्माद्वारा नवीकरण गरिनुहुन्छ र तपाईँमा जीवित आत्माले पवित्र आत्माले निवास गर्नुहुन्छ र परमेश्वरको आत्माद्वारा छाप लगाइनुहुन्छ अनि तपाईँ परमेश्वरको आत्माद्वारा विश्वासीको बदनमा बप्तिस्मा पाउनुहुनेछ। यो चाहिँ तपाईँले ख्रिष्टलाई विश्वास गरेको क्षणमै घट्दछ। पाउले यो कुरा थाहा पाए कि यो कुरा यी मानिसहरू कहाँ भएको थिएन। अहिले पाउल तिनीहरूलाई उद्धार पाउन वा पाउनको खातिर केवल प्रभु येशूलाई विश्वास गर्नै पर्छ भनी सम्झाउँछन्। तिनीहरूले उसको सन्देशको उसको वचनको माने र धेरैले विश्वास पनि गरे र चार पाँच पदमा भनिएको छ, तब पाउलले भने युहन्नाले दिएको बत्तीसमा चाहिँ पश्चातको बत्तीसमा थियो, उनी पछि आउनुहुने व्यक्ति अर्थात येशुमाथि विश्वास गर्नु भनी उसले मानिसहरूलाई बताउँथे। यो कुरा सुनेर उनीहरूले प्रभु येशुको नाउँमा बत्तीसमा लिए। युहन्नाको बत्तीसमा पश्चातको बत्तीसमा थियो, यो प्रभु येशु ख्रिष्टको आगमनको लागि तयारी थियो। अहिले मानिसहरू प्रभु कहाँ फर्कन्छन् र उद्धार पाउँछन्। तिनीहरू अपोलोसको सेविकाई मुनि उद्धार पाएका थिएनन्, किनभने उसले अरू त के ख्रिष्टको बारेमा राम्ररी जानेका थिएनन् जब उसले तिनीहरूलाई प्रचार गरेथे। कोही कोही मानिसहरू यो अनुच्छेदलाई यो अर्थ दिन व्याख्या गर्छन् कि तिनीहरू वास्तवमा उद्धार पाएका थिए, तर पछिबाट पाउल त्यहाँ आए तब तिनीहरूले पवित्र आत्मा प्राप्त गरे। मित्र, यो कति पनि सत्य होइन जुन तपाईँ देख्न सक्नुहुन्छ। छ र सात पदमा भनिएको छ, जब पाउले उनीहरूमाथि हात राखे तब पवित्र आत्मा उनीहरूमाथि आउनुभयो र उनीहरू अन्य भाषामा बोलेर अगमबाडी गरे। उनीहरू प्राय बाह्रजना जति थिए। पवित्र आत्मा पाएपछि मानिसले विभिन्न भाषा बोलेका छन् भन्ने कुरा प्रेरितहरूको कामको पुस्तकमा यहाँ तेस्रो पटक लेखिएको छ। यी नमूनाबाट नयाँ नियममा विभिन्न भाषा बोल्नु चाहिँ मानिसले पवित्र आत्मा पाएको छ भन्ने एउटा साधारण चिन्ह थियो भनेर हामी बुझ्न सक्छौ। तर पवित्र आत्मा पाएका सबैले विभिन्न भाषामा बोल्न सक्नै पर्छ भनेर हामी भन्न सक्दैनौ। प्रेरितहरूको कामको पुस्तकमा लेखेका मानिसहरूले विभिन्न भाषा बोलेका ती तीनवटा बेला एकदम महत्वपूर्ण बेलाहरू थिए। पहिलो पेन्तिकोसको दिनमा पहिलो पटक पवित्र आत्माले भरिएर भरपूर भएर प्रेरितहरूले अन्य भाषाहरू बोले। दोस्रो, अन्य जातिहरूले पहिले ख्रिष्टमा विश्वास गरेको दिनमा तिनीहरूले विभिन्न भाषामा बोले। अब तेस्रो, एफिससमा एउटा नयाँ केन्द्र भएको हुनाले त्यहाँबाट त्यहाँ बाह्रजना चेलाहरूमाथि परमेश्वरले उहाँको पवित्र आत्मा विशेष रीतिले खनाइदिनुभयो ताकि तिनीहरू उहाँको साक्षी त्यहाँ महान गरी हुन सकुन्। अनि आठदेखि दश पदमा भनिएको छ, पाउल सभाघरमा पसिकन तीन महिनासम्म परमेश्वरको राज्यको विषयमा तिनीहरूसँग साहसपूर्वक बहस गरे र मानिसहरूलाई बुझाइरहे। तर जब कुनै कुनैले हट्टी भएर विश्वास गरेनन् र यस समुदायको विरूद्धमा झुण्डको सामुन्ने बोल्न लागे तब पाउल तिनीहरूबाट अलग भए र चेलाहरूलाई साथमा लगि टुरनासको विद्यालयमा बहस गर्न लागे। यो काम दुई वर्षसम्म चलिरह्यो र एसियाका सबै बासिन्दाहरू यहुदीहरू र ग्रीक दुवैले प्रभुको बारेमा वचन सुने। पाउलले सभाघर छोड्नु परेको थियो किनभने त्यहाँ तिनको विरूद्धमा विरोध भइरहेको थियो। उसले आफ्नो सेविकै सञ्चालनको स्थान सारे र प्रत्येक दिन टिरानसको विद्यालयमा बहस गर्थे। अमित्र, यो टिरानसको विद्यालय के थियो? यो एक विद्यालय थियो जुन एफिससका वासीहरूको लागि चलाइन्दथ्यो। तिनीहरूले दिनको मध्याहमा छोटो निन्द्रा लिन्थे, सम्भवत दुई या तीन घण्टा। म कल्पना गर्छु उसले यो विद्यालयलाई भाडामा लिएर त्यो दिउँसोको छोटो निन्द्रा लिने समयमा दुई वर्षसम्म परमेश्वरको वचन प्रचार गरे, जुनको परिणामस्वरूप एसियाको सम्पूर्ण प्रान्तका ग्रीक र यहुदीहरूले परमेश्वरको वचन सुने। यसले हामीलाई कसरी परमेश्वरको वचन त्यस दिनमा बढ़िरहेको थियो भन्ने कुराको केही विचार धारणा दिन्छ। यो स्पष्ट छ कि यो सुविधाको ठाउँबाट कलसी या मण्डली अस्तित्वमा आएथ्यो। तपाईँ देख्नुहुन्छ कि पाउले कलसियनहरूलाई रोमीहरूलाई जस्तै तिनीहरूका व्यक्तिगत रूपमा जानभन्दा पहिले वा अघि लेखेका थिए, तैपनि उनी नै ती मण्डलीहरूको संस्थापक थिए। यो कसरी हुन सक्यो? कारण सरल छ, त्यो हो टिरानसको विद्यालयबाट सुसमाचार चारैतिर गयो। जब कोरन्थीहरूले पाउल तिनीहरू कहाँ आएको चाहे तब उसले तिनीहरूलाई लेखे, पहिलो कोरन्थी 16 7-9 पदमा, किनभने बाटैमा भेटे जस्तो तिमीहरूलाई भेट्न मन इच्छा गर्दिन, तर प्रभुले अनुमति दिनुभयो भने केही समयसम्म तिमीहरूसँगै रहने आशा गर्दछु, तर यो पेन्टिकोस्टको चाडसम्म म एफिससमा रहनेछु किनभने मेरो निम्ति एउटा ठूलो र ठूलो अभिप्राय पूरा गर्ने ढोका खुला भएको छ। यहाँ धेरै विरोधीहरू छन्। अमित्र, दुई वर्ष जति सुसमाचार त्यहाँबाट प्रचार गरियो र एसियाको प्रान्तमा रहने प्रत्येकले सुसमाचार सुने। सम्भवत प्रेरित पाउलको यहाँ एफिससमा प्रचारद्वारा एसिया माइनरका सात मण्डलीहरू अस्तित्वमा आएथे वा खड़ा भएथे। यहाँ तिनले निश्चय नै अति नै महान सेविकाई गरे। दश पदमा भनिएको छ, यस प्रकार लेखिएको छ, यो काम दुई वर्षसम्म चलिरह्यो र एसियाका सबै बासिन्दाहरू यहुदी र ग्रीक दुवैले प्रभुको वचन सुने। अनि 11-12 भनिएको छ, परमेश्वरले पाउलको हातबाट असाधारण आश्चर्य कामहरू गर्नुभयो, यहाँसम्म कि कमाल अथवा पछ्यौरा तिनको शरीरमा छुवाएर बिरामीहरू कहाँ लगिन्थे र तिनीहरूका शरीरबाट रोग जान्थे र दुष्ट आत्मा पनि निस्कन्थ्यो। मित्र, पौलसँग आश्चर्य कर्म गर्ने चिन्हहरूको वरदान थियो जुन यहाँ हामी क्रियामा देख्छौ। पद 13 भनिएको छ, तर कुनै कुनै यता उता घुमफिर गर्ने यहुदी झारफुकीहरूले भूतात्मा लागेकाहरूलाई प्रभु येशुको नाउँ उच्चारण गर्दै यसो भने, पाउले प्रचार गरेको येशुद्वारा म तलाई आज्ञा गर्नेछु। जब तिनीहरूले पाउले गरेका कामहरू देखे, तिनीहरूले यसको नक्कल गर्ने कोशिश गरे। 14-16 पदमा भनिएको छ, यहाँ एकजना इस्केवास नभएको यहुदी प्रधान पुजारीका 7 छोराहरूले यसो गर्थे। तब भूतात्माले जवाब दिएर तिनीहरूलाई भन्यो, येशुलाई म चिन्छु र पाउलाई पनि म चिन्छु, तर तिमीहरू चाहिँ को हो? यो भूतात्मा भएको मानिस तिनीहरूमाथि उफ्रन्दै आयो र तिनीहरू सबैलाई वशमा पारेर तिनीहरूलाई पछारियो र तिनीहरू त्यस घरबाट नङ्गै र घाइते भएर भागे। यो कुराको ध्यान दिउ कि तिनीहरू पुजारीहरू थिए र तिनीहरूले पाउल जस्तै एकजना मानिसबाट एउटा दुष्टात्मालाई निकाल्न खोजे, तर भूतात्माले ती 7 भाइहरूलाई चिनेनन्। अनि हामी देख्दछौ कि यो भूत लागेको मानिसले त्यही भूतको शक्तिद्वारा ती 7 भाइहरूमाथि जय लाग्यो र तिनीहरूलाई बेसरी पिटिदियो। अवश्य ख्रिष्टको शक्ति र उहाँको नाउँ महान छ, तर ख्रिष्टबाट नियुक्त भएकाहरू मात्र उहाँको नाउँ र शक्तिको प्रयोग गरेका छन् र गर्न सक्छन् र तिनीहरूसँग मात्र यो गर्ने अधिकार छ। पाउलले ख्रिष्टको नाउँ उच्चारण गरेपछि दुष्टात्माहरू भागेको देख्दा मानिसहरूलाई एकदमै ठूलो डर भयो, किनभने तिनीहरूले ख्रिष्टको विरोध गरेकोमा वास्तवमा शैतानको सेवा गरिरहेका छौ भनेर तिनीहरूले पुष्टसँग प्रष्टसँग बुझे। कुनै पनि टुनामुना अथवा भूतात्माको बसले ख्रिष्टको नाउँको शक्तिबाट मानिसहरूलाई जोगाउन सकेन। त्यसैकारण धेरैजनाले पश्चाताप गरेर विश्वास गर्न थाले। 19-20 पदमा भनिएको छ, 19-20 पदमा, तिनीहरूमध्ये धेरैजना जसले टुनामुना गर्थे आफ्ना आफ्ना पुस्तकहरू बटुलेर ल्याए र सबैको सामुन्ने जलाइदिए। तिनीहरूले तिनको मोल गर्दा 50,000 चाँदीका सिक्काको हिसाब लाग्यो। यसरी प्रभुको वचन फैलिँदै गयो र प्रभावशाली बन्यो। मित्र, नयाँ नियमको समयमा हुने जादुगर र टुनामुना गर्नेहरूले धेरै मन्त्रहरू प्रयोग गर्थे र ती मन्त्रहरू विभिन्न पुस्तकहरूमा लेखिन्थे। ती मन्त्रहरूको बुझ्न सक्ने खास कुनै अर्थ थिएन। मित्र, बरु ती पुस्तकहरूमा धेरै शब्दहरू यताउता मिसाएर लेखिने गर्थे, तर पनि यी पुस्तकहरू एकदम बहुमूल्य थिए, किनभने तिनीहरूमा लेखेका कुराहरू पढ्दा प्रशस्त शक्ति बढ्छ र शक्ति पाइन्छ भन्ने सबैको विश्वास थियो। तर टुनामुना गर्नेहरूमध्ये कसै कसैले पश्चाताप पनि गरे र ख्रिष्टमा विश्वास गरे र आफ्ना पुस्तकहरूलाई जलाइदिए। त्यही दिनमा जलाएका पुस्तकहरू करिब 50,000 चाँदीका टुक्राहरूको दाम समानको थियो,
जुनको मूल्य करिब 10,00,000 रूपियाँ मूल्य बराबरको थियो। 21-22 पदमा भनिएको छ, यस प्रकार लेखेको छ, यी घटनाहरूपछि पवित्र आत्माको प्रेरणामा पाउलले अखायाको बाटो भएर यरुसलेम जाने निर्णय गरे। तिनले भने, त्यहाँ पुगेपछि म रोम जानै पर्छ। तिनका सेवा गर्नेहरू 2 तिमोथी र इरास्तसलाई तिनले माकेडोनियामा पठाए, तर तिनी आफै चाहिँ केही दिन एसियामै बसे। पाउल एफिससमा 2.5 रहे। त्यहाँ भएको तिनको कामबाट धेरै फल निस्क्यो। तिनले ठूलो जोखिम पनि सामना गर्नु पर्यो जसको बारेमा लुकाले लेखेका छैनन्। एफिससमा बस्दा पाउलले नयाँ नियमका कोरन्थीहरूलाई पहिलो र दोस्रो पत्रहरू पनि लेखे, जहाँ तिनले एफिससमा रहँदा उठाएको जोखिम र समस्याहरूको उल्लेख गरेका छन्। म्यासोडोनिया र अखायामा उठाइएको चन्दा यरुसलेमका गरीब ख्रिस्टियनहरू कहाँ पुर्याउने पाउलले यरुसलेममा जान मन गरेका थिए। त्यसपछि रोममा गएर स्पेनसम्म पुग्ने पाउलको इच्छा थियो। स्पेन रोमी साम्राज्यको सबभन्दा पश्चिमी भाग थियो। अहिले त्यो चाहिँ युरोप महादेशको एउटा ठूलो देश हो। एसियामा तिमोथी पनि केही समयसम्म पाउलसँग बसे। पाउलले तिनलाई अघि नै एकपटक कोरिन्थमा पठाएका थिए। पहिलो कोरिन्थी 4:17 पद अनुसार, यसपालि पाउलले तिमोथी र इरास्तसलाई आफूभन्दा पहिले म्यासोडोनियामा पठाए। 23 पदमा भनिएको छ, त्यही बेलातिर यस मार्गको विषयमा खुबै हलचल मचियो। अमित्र,
पाउल एफिससमा बसेको समयको अन्ततिर यस मार्गको अर्थात ख्रिस्टियन विश्वासको विषयमा त्यही शर्मा एउटा ठूलो हलचल मचियो। 24 पदमा भनिएको छ, किनभने डेमेट्रियस नभएको एकजना चाँदीको शिल्पकारले देवी आर्तेमिसका चाँदीका ससाना मन्दिरहरू बनाएर कारीगरहरूलाई धेरै काम दिलाउँथ्यो। एफिससमा आर्तेमिस नाम भएकी देवीको एउटा विशाल मन्दिर थियो, जसको लम्बाइ 130 र चौडाइ 60 मिटर थियो। एसिया भन्ने प्रदेशका मानिसहरूले आर्तेमिस सबभन्दा महान देवी र सबै अरू देवदेवता र मानिसकी आमा हुन् भनेर सम्झन्थे। त्यस मन्दिरभित्र त्यसको मूर्ति अथवा प्रतिमा राखिएको थियो। त्यो मूर्ति आकाशबाट खसेको ताराको एक टुक्रा थियो। पद 35 अनुसार, जसको बाहिरी सतह गोलो जस्तो देखिन्थ्यो। यसकारण एफिससहरूले त्यस आकाशे ढुङ्गालाई धेरै स्तन भएकी स्त्रीको प्रतिमा हो भनी सम्झन्थे। चाँदीका शिल्पकारहरूले आर्तेमिसका ससाना प्रतिमाहरू बनाउँथे र तिनलाई धेरै नाफा गरेर बेच्थे। तर जब मानिसहरू आर्तेमिसको पूजा छोडेर ख्रिस्टतिर फर्कन लागे, तब ती प्रतिमाहरूको बिक्री र त्यसको साथै चाँदीका शिल्पकारहरूको मन धेरै नराम्रो गरी दुख्यो, किनकि तिनीहरूको कमाई धेरै घट्यो। यसरी पाउल प्रति ती शिल्पकारहरूको रिस दुई कारणबाट निस्क्यो, पहिलो धर्मको र पैसाको। यसकारण तिनीहरूको रिस एक किसिमले दोब्बर थियो। अनि 25 27 पदमा भनिएको छ, तब यिनीहरूलाई र अरू यस्तै पेसा भएकाहरूलाई त्यसले जम्मा गरेर भन्यो, भाइ हो, तिमीहरूलाई थाहै छ कि यही व्यापारबाट हामीलाई राम्रो आमदामी हुन्छ। तिमीहरू देखिरहेका छौ र सुनिरहेका छौ कि एफिससमा मात्र होइन तर प्राय समस्त एसियामा हातले बनाएका देवदेवताहरू चाहिँ केही होइन भनी पाउले धेरै मानिसहरूलाई समूहलाई फुस्लाएर भगाई लगेको छ। अनि 27 पदमा, यसकारण हाम्रो व्यापारको प्रतिष्ठा नाश हुने मात्र होइन र महान देवी आर्तेमिसको मन्दिर समेत बेकमा हुनेछ र सारा एसिया र संसारले मानिआएको देवी आफ्नो गौरवबाट पतित हुनेछ। यी चाँदीका शिल्पकारहरू आफ्नो जीवनका वा आफ्नो जीविका चलाउनलाई मानिसको हातले बनाएका देवहरूलाई बनाउँथे। तब पाउले एफिससमा आएर तिनीहरू देवताहरू हुँदै होइनन् भने र मानिसहरूलाई सिकाउन थाले, जसको कारण यी शिल्पकारहरू पाउलप्रति यी शिल्पकारहरूलाई बेसरी रिस उठ्यो। अनि 28 पदमा भनिएको छ, यो सुनेर तिनीहरू रिसले चूर भए र एफिसीहरूकी आर्तेमिस महान हुन् भनी चेच्याउन लागे। अनि 29-30 पदमा भनिएको छ, सारा शहरमा हो हल्ला मचियो र तिनीहरू एकजुट भएर पाउलका सहयात्री माकोडोनियावासी गाइस र अरिस्टार्खमुसलाई समातेर रंगशालाभित्र घिस्याउँदै लगे। पाउल मानिसहरूको भीड़मा जान चाहे तर चेलाहरूले तिनलाई जान दिएनन्। एसियाका कतिपय प्रमुख मानिसहरू पाउलका मित्र थिए, तिनीहरूले पाउललाई रंगशालाभित्र नजानुस् भनी विन्ती गरी पठाए। पाउल मानिसहरूसित कहिले डर मान्दैनथे, जहिले पनि तिनी ख्रिस्टको सुसमाचारको बचावट गर्न तयार थिए। तैपनि यसपालि तिनका साथीहरूलाई पाउले रिस र क्रोधले उठेको यस्तो हलचलको कारण समयमा बोल्न असल लागेन। रंगशालाभित्र पसेका भए अवश्य पाउललाई ठूलो हानि हुने थियो। अनि 32-34 पदमा भनिएको छ, तब तिनीहरू भिन्न भिन्नै कुरा गर्दै चिच्याउन लागे, किनकि त्यो भीड़मा हो हल्ला मचिएको थियो र धेरै जसो मानिसहरूले त तिनीहरू किन जम्मा भएका हुन् सो पनि जानेका थिएनन्। भीड़का कति मानिसहरूले अलेक्जेन्डरलाई अघि सारे, जसलाई यहुदीहरूले खड़ा गरेका थिए। अलेक्जेन्डरले हातले इशारा गरेर मानिसहरूका सामुन्ने बचाउको निम्ति केही भन्ने इच्छा व्यक्त गरे, तर तिनीहरूले त्यो त यहुदी रहेछ भन्ने थाहा पाएर सबैजनाले 100 करिब 2 घण्टा जति एफिसियरको आर्तेमिस महान हुन् भन्दै कराए। भीड़का मानिसहरू मुख्य गरी पाउल र अरू ख्रिस्टियनहरूसँग रिसाए तापनि तिनीहरू यहुदीहरूसँग पनि बेखुसी थिए, किनभने यहुदीहरूले आर्तेमिसको पूजा गर्दैनथे। त्यसकारण यो हलचल देख्दा यहुदीहरूलाई फिक्री लाग्यो। तिनीहरूले अलेक्जेन्डर नभएका एकजना यहुदीलाई उठाएर यहुदीहरूको यी ख्रिस्टियनहरूसँग कति पनि सम्पर्क छैन, कुनै लेनदेन छैन भनेर यहुदीहरूको बचाउमा तिनलाई भन्न लगाए, ताकि त्यो उत्तेजित भीड़ यहुदीहरूसँग नरिसाउन्। तर अलेक्जेन्डर आफै यहुदी भएका हुनाले त्यहाँको भीड़ले तिनको केही वास्तै राखेनन्, तिनको कुरा सुन्दै सुनेनन्। अनि हामी 35-36 पदमा पढ्छौं, नगरका हाकिमले मानिसहरूलाई शान्त पारेपछि भने, एफिससका मानिस हो,
एफेसीहरूको शहर चाहिँ महान आर्तेमिसको मन्दिर र आकाशबाट खसेको उसको मूर्तिको रक्षक हो भन्ने कुरा कसलाई थाहा छैन र तपाईँहरू जान्नुहुन्छ यो कुरा अकाट्य छ। यसकारण तपाईँहरू शान्त हुनुपर्छ र कुनै उतौलो काम गर्नु हुँदैन। नगरको हाकिम निश्चय नै स्थानीय अधिकारी थिए जसले तिनीहरूलाई भने कि तिनीहरू उग्र वा अधिक चाल चलिरहेका छन्, मामला बढ़ाई चढ़ाई गरिरहेका छौ। उनी भन्छन् यस महान मन्दिरलाई हेर र यो महान डायनामा हेर, तिनीहरूलाई कहीँ पनि केही पनि भएको छैन, तिनीहरूको विरूद्धमा केही पनि भनिन सकिँदैन। अनि 37 र 38 भनिएको छ, किनभने तपाईँले ल्याउनुभएका यी मानिसहरूले मन्दिर लुटेका छैनन् र हाम्री देवीको अपमान पनि गरेका छैनन्। यसकारण यदि डेमेत्रियस र तिनीसँग हुने कारीगरहरूको कसैको विरूद्धमा केही उजुर भए अदालतहरू खुला छँदैछन् र न्यायाधीशहरू पनि छँदैछन्, तिनीहरू एउटा अर्काको विरूद्ध मुद्दा लडुन्। उनी भनिरहेका छन् कि यदि चाँदीको शिल्पकारीहरू वैज्ञानिक कानूनी मुद्दा लड्न केही उजुर तिनीहरूसँग छ भने अदालत खुला छँदैछ। अनि 39 देखि 41 पदमा भनिएको छ, तर यस बाहेक अरू नै विषय उठाउन चाहनुहुन्छ भने त त्यसको फैसला नियमित सभामा हुनेछ, किनकि आजको यस फुलदुङ्गाको दोष हामीमाथि लाग्ने खतरा छ, किनभने यो कारणै बिनाको दंगा फसादको केही स्पष्टीकरण हामी दिन सक्ने छैनौं। यति भनेर तिनले सभालाई विसर्जन गरे। अमित्र, यहाँ हामी देख्छौ कि नगरका हाकिमले मानिसहरूलाई सम्झाए कि कसैले कसैको विरूद्धमा केही कुरा छ भने त्यो कुरा नियमपूर्वक अदालतमा ल्याउनु पर्दथ्यो, अथवा कुनै कुरा शहरको नियमको सम्बन्धमा छ भने रंगशालामा पटक पटक राखिने सम्मेलनमा त्यो कुरा उठाउनु पर्दथ्यो। तर यस्तो अनियमित हल्ला उठाउनु एकदमै अनुचित छ र त्यसलाई तुरन्तै रोकिहाल्नुपर्छ। यसरी पाउलको सेविकाई एफिससमा अहिले पूरा भएको छ। उसले एफिससबाट आफ्नो बाटो लाग्छन् र म्यासोडोनियातिर लाग्छन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89 75, ईपीसी 25 61, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89 75, ईपीसी 25 61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4 70 35 679, 98 4 70 35 679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।